विराटनगरका राजेश श्रेष्ठको कपडा व्यवसायलाई सम्झिउन। जर्मनीबाट 50,000 युरोको अर्डर आयो, तर त्यो अवसरलाई समात्न चाहिने पैसा मतलब अग्रिम पुँजी उहाँसँग थिएन के?
हो नि, कतिलाई यस्तै हुन्छ।
तर हेर्नुहोस् न, 6 महिनापछि उहाँले त्यो के रे ट्रेड फाइनान्स भन्ने चिज ठिकसँग प्रयोग गरेर त्यो अर्डर मात्र पूरा गर्नु भएन, थप 2,00,000 युरोको व्यापार पनि पक्का गर्नुभयो।
एकदम, यो त सानो तिनो समस्या समाधान मात्रै भएन, यो त अन्तर्राष्ट्रिय बजारमा छिर्ने एउटा बाटो नै बन्यो, होइन र?
हो त नि, अनि यही रणनीति झन महत्वपूर्ण हुन्छ जब हामी आर्थिक वर्ष 80-81 को आँकडा हेर्छौं। नेपालको अन्तर्राष्ट्रिय व्यापार 1.93 ट्रिलियन रुपियाँ पुगेको छ।
तर यो ठूलो सम्भावना हुँदाहुँदै पनि अनुमानित 60% भन्दा बढी दर्ता भएका निर्यातकले अझै पनि ब्याङ्कसम्म पुग्न मतलब ब्याङ्किङ पहुँचमा चुनौती भोगिराछन्।
हो, यही खाडो कसरी पुर्ने त? आजको हाम्रो यो गहन छलफल यसैमा केन्द्रित हुनेछ। हामी परम्परागत ऋणभन्दा पर गएर 15 भन्दा बढी विशेष ट्रेड फाइनान्सका विकल्प छन् नि।
हजुर,
जस्तै लेटर अफ क्रेडिट अनि कार्यशील पुँजीका समाधानहरू, यिनको रणनीतिक प्रयोगबारे कुरा गरौँ न। ल, सुरु गरौँ। ट्रेड फाइनान्स वास्तवमा परम्परागत ऋणभन्दा किन फरक छ त? कसरी फरक छ? यो खाले पैसा दिने कुरा मात्रै त पक्कै होइन होला?
होइन, त्योभन्दा धेरै हो। हेर्नुहोस्, परम्परागत ऋणले त सामान्य व्यवसाय चलाउन चाहिने पैसा हेर्ला, तर ट्रेड फाइनान्स चाहिँ खास गरी अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएका जोखिमहरू हुन्छन् नि।
जस्तो?
जस्तो पैसा डुब्ने जोखिम, सामान भने जस्तो नआउने जोखिम, कहिलेकाहीँ राजनीतिक अस्थिरता वा विदेशी मुद्राको उतार चढाव, यस्ता कुराहरूलाई व्यवस्थापन गर्न बनेको हो के?
ए,
पोखराको त्यो पश्मिना उत्पादकको कुरा गरौँ न। पेरिसबाट अर्डर आयो, अब उत्पादन गर्ने, पठाउने, पैसा आउने यो 90 दिनको चक्रमा कति अनिश्चितता हुन्छ। क्रेताले पैसा देला कि नदेला, सामान ठिक समयमा पुग्ला नपुग्ला,
हो त नि?
हो, ट्रेड फाइनान्सले यस्तै जोखिम कम गर्छ।
अनि 80-81 हाम्रो व्यापार हाटा 1.39 ट्रिलियन रुपियाँ छ। यो अवस्थामा त निर्यात बढाउन यस्ता जोखिम कम गर्नु झनै महत्वपूर्ण भयो नि त।
एकदमै।
ल, अब सबैभन्दा चर्चित उपाय लेटर अफ क्रेडिट मतलब LC जाउँ। यसले कसरी अन्तर्राष्ट्रिय व्यापारमा विश्वास बनाउँछ, खास गरी नयाँ सम्बन्ध बनाउँदा?
LC को राम्रो पक्ष नै यही हो, यसले क्रेता र विक्रेता बीचको त्यो पहिले पैसा कि पहिले सामान भन्ने तनाव हटाउँछ।
ए, कसरी?
क्रेताको ब्याङ्कले विक्रेतालाई भुक्तानीको ग्यारेन्टी दिन्छ, तर त्यो भुक्तानी तुरन्त होइन, विक्रेताले सम्झौता अनुसार सामान पठाएको प्रमाण मतलब कागजात पेस गरेपछि मात्रै हुन्छ।
ए, सुरक्षित भयो दुवैलाई?
हो, जस्तै त्यो नेपाल टी कलेक्टिभले युरोपियन बजारमा जाँदा उनीहरूको नाम नयाँ थियो, एनआईसी एसियाबाट स्ट्यान्ड बाई LC लिएछन्, त्यसले उनीहरूको आर्थिक विश्वासीयता देखायो अनि युरोपियन क्रेता ढुक्क भएर कारोबार गर्न तयार भयो।
ओहो,
यसले पहिलो कारोबार मात्र सुरक्षित गरेन, लामो समयको साझेदारीको ढोका नै खोल्यो।
तर LC को प्रक्रिया अलि झन्झटिलो र महँगो पनि हुन्छ भन्छन् नि, अझ साना वा भर्खर सुरु गरेका निर्यातकका लागि यो कत्तिको सजिलो छ त?
यो महत्त्वपूर्ण प्रश्न हो। हो, LC प्रक्रियामा कागजी काम अलि धेरै हुन्छ नै, अनि शुल्क पनि लाग्छ, सामान्यतया कारोबार रकमको 0.25%देखि 0.4%सम्म, अनि स्विफ्ट शुल्क छुट्टै।
कति समय लाग्छ होला?
ब्याङ्क अनुसार फरक पर्छ, स्ट्यान्डर्ड चावर वा नगिलले एकमा गर्लान्, एनआईसी एसियाले त अनलाइन सुविधा पनि दिएको छ, अलि छिटो होला। तर यो झन्झट र खर्च ठूला कारोबार वा नयाँ बजारसँग काम गर्दा सुरक्षाको लागि तिर्नुपर्ने मूल्य जस्तै हो, तर ब्याङ्कहरू र राष्ट्र ब्याङ्कले पनि प्रक्रिया सजिलो बनाउँदै लगेका छन्, त्यसमा हामी पछि कुरा गरौँला।
अनि के कागज चाहिन्छ मुख्य गरी?
मुख्यत आयात निर्यात अनुमति पत्र, प्रोफर्मा इन्भोइस, खरिद सम्झौता, बिमा अनि कम्पनीको प्रोफाइल।
ए, हस्, ल, LC ले त भुक्तानीको सुरक्षा दियो, तर उत्पादन सुरु गर्न वा अर्डर अनुसार सामान किन्ने पैसा चाहियो भने नि त्यति बेला के गर्ने? सायद प्री सिपमेन्ट फाइनान्सिङले काम गर्छ कि?
हो, बिल्कुल, धरानको हिमालयन स्पाइसेसको उदाहरण छ नि, USD 75,000 को मसलाको अर्डर आयो, तर कच्चा पदार्थ किन्न, प्याकेजिङ गर्न तुरुन्तै पैसा थिएन,
अनि
उनीहरूले त्यही पक्का अर्डर देखाएर प्री सिपमेन्ट फाइनेन्सिङ लिए। त्यसले अर्डर मूल्यको लगभग 70-80% कार्यशील पुँजी दियो। ब्याज दर चाहिँ वार्षिक 8.5-11% जति पर्छ होला।
ए, त्यसले गर्दा अर्डर घुमिएन?
अनि सामान पठाइसकेपछि भुक्तानी आउन त समय लाग्छ नि। हो, त्यति बेला पोस्ट सिपमेन्ट फाइनेन्सिङले काम गर्छ। ब्याङ्कले त्यो निर्यातको कागजात हेरेर चलानी मूल्यको 75-90% तुरुन्तै दिन्छ।
ओहो, यी दुवैले त व्यवसायीलाई क्यास फ्लो सहज बनाउने भए अनि थप व्यापार गर्न वा अरू खर्च टार्न ठूलो मद्दत पुग्ने भयो। तर साना निर्यातक जसलाई अझै पनि यी प्रक्रिया गाह्रो लाग्न सक्छन् वा ठूलो धितो राख्न सक्दैनन्, उनीहरूको लागि केही विशेष छ कि?
छ, सरकार र राष्ट्र ब्याङ्कले साना तथा मझौला उद्यमलाई नै भनेर एसएमडीपी जस्ता कार्यक्रम ल्याएका छन्।
एसएमडीपी त्यो के हो?
यो एउटा कार्यक्रम हो। यस अन्तर्गत योग्य व्यवसायीले एनपीआर 12 मिलियन, मतलब 1,20,00,000 रुपियाँसम्म धितो बिना वा एकदमै कम धितोमा ऋण पाउन सक्छन्।
साँच्चै धितो बिना नै?
हजुर, यो खास गरी नयाँ र भर्खरै निर्यात सुरु गरेकाहरूका लागि त निकै राम्रो अवसर हो।
यो त निकै राम्रो कुरा भयो। अब अलिकति नियामक पक्षको कुरा गरौँ। नेपाल राष्ट्र ब्याङ्कको त्यो एकीकृत निर्देशन 2079 र आश्विन 2080 संशोधनले प्रक्रियामा साँच्चिकै कस्तो सहजता ल्याएको छ त?
यसमा दुईवटा मुख्य कुरा छन्। एक, यूएसडी 25,000 भन्दा कमको कारोबारका लागि कागजात प्रक्रिया एकदमै सरलीकरण गरिएको छ।
ए, सारालाई फाइदा भयो।
हो नि, उनीहरूका लागि कागजी प्रक्रिया नै ठूलो झन्झट हुन्थ्यो। अनि दोस्रो, एएसयूडीसीयूडब्ल्यू वर्ल्ड, यसले भन्सार क्लियरेन्स एकीकृत र अनलाइन भएको छ। समय बचत भयो।
डिजिटल कागजात स्वीकृतिको पनि कुरा आउँछ नि?
हजुर, त्यसको सुरुवातले त प्रशोधन समय 40-60% घटेको अनुमान छ। यसले व्यापारको समग्र लागत र समय दुवै घटाउँछ।
त्यसो भए निचोडमा भन्दाखेरि ट्रेड फाइनान्सका यी साधनहरू केवल पैसा जुटाउने माध्यम मात्रै रहेनछन्, बरु अन्तर्राष्ट्रिय बजारमा टिक्न र आफ्नो व्यवसाय बढाउन चाहिने रणनीतिक हतियार पो रहेछन्।
हो त नि,
अनि सही ब्याङ्किङ पार्टनर छान्नु पनि उत्तिकै महत्वपूर्ण देखियो।
निश्चित रूपमा, सरकारी पहल, सुध्रिँदै गएको पूर्वाधार अनि ब्याङ्कहरूको आधुनिकीकरणले नेपाली आयात निर्यातकर्ताका लागि पहिले भन्दा धेरै अवसर त छन्। तर यी अवसरको फाइदा लिन यी वित्तीय साधनबारे जान्नु र ठिकसँग प्रयोग गर्नु अनिवार्य छ। यो अब रोजाइको विषय रहेन, आवश्यकता भइसक्यो।
रूपमा मात्र हेरिरहन्छन् कि यिनलाई विश्व बजारमा आफ्नो पहुँच र प्रतिस्पर्धा बढाउने एउटा रणनीतिक लगानीको रूपमा अंगाल्न तयार छन्? यो अलि सोचनीय विषय हो।